यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। विधानसभा चुनाव पूर्व निर्वाचन आयोगले पश्चिम बंगालमा व्यापक प्रशासनिक फेरबदल गर्दै 14 विधानसभा सीटका रिटर्निङ अफिसरहरूलाई स्थानान्तरण गरिदिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह आज राति कोलकाता आइपुग्नुहुनेछ। आज देशभरि नै श्री रामनवमी महोत्सव भक्तिभाव अनि हर्षोल्लासका साथ मनाइन्दैछ। सरकारले पेट्रोल अनि डिजलमा उत्पादन शुल्क घटाउँदै डिजल र उड्डयन टर्बाइन इन्धनमा निर्यात शुल्क लगाएको छ। नेपालमा बालेन्द्र शाह नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो अनि मौसम विभागले पश्चिम बंगालका धेरै जिल्लाहरूमा आँधीबेहरीसितै वर्षाको चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। विधान चुनाव पूर्व निर्वाचन आयोगले पश्चिम बंगालमा व्यापक प्रशासनिक फेरबदल गर्दै 14 विधानसभा सीटका रिटर्निङ अफिसरहरूलाई स्थानान्तरण गरिदिएको छ। हिजो राति आयोगको सूत्रले यस आशयको जानकारी दिएको हो। सूत्र अनुसार राज्यका 9 जिल्लाहरूमा तैनात यी अधिकारीहरूलाई मात्र 5 दिनभित्रमा आफ्नो पदबाट हटाइएको छ, जबकि उनीहरूलाई गत सोमबार मात्र नियुक्त गरिएको थियो। आयोगको नयाँ अधिसूचना अनुसार रिक्त भएका पदहरूमध्ये 9 पदमा नयाँ अधिकारीहरूलाई नियुक्ति गरिएको छ। पूर्व मिदिनापुर जिल्लामा सबैभन्दा फेरबदल देख्न पाइएको छ, जहाँ 5 विधानसभा क्षेत्रका रिटर्निङ अफिसरहरूलाई परिवर्तन गरिएको छ। आयोगको सूत्र अनुसार रिटर्निङ अफिसरहरूलाई फेरबदल गरिएका क्षेत्रहरूमा जलपाइगुड़ी, भरतपुर, बादुरिया, जगत बल्लभपुर, दबपुर, मोयना, नन्दकुमार, पुरुसुरा, कान्थी, दक्षिण, एग्रा, खड़गपुर, दासपुर, हाल्दिया औ सोनामुखी सामेल छन्। यसबाहेक हरिहरपाड़ा, करीमपुर, फाँसीदेवा, नन्दीग्राम, खानाकुल, केसीयाड़ी, रायपुर, बिनपुर र वर्धमान दक्षिण सीटमा नयाँ रिटर्निङ अफिसर नियुक्त गरिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह आज राति कोलकाता आइपुग्नुहुनेछ। भारतीय जनता पार्टीका बयान अनुसार उहाँले भोलि अपरान्न एक संवाददाता सम्मेलन गर्नुहुनेछ अनि सत्तारूढ़ तृणमूल कंग्रेस विरूद्ध 14 एक विस्तृत आरोप पत्र जारी गर्नुहुने सम्भावना छ। पार्टी सूत्रहरू अनुसार यो आरोप पत्र पश्चिम बंगालमा आगामी विधानसभा चुनावभन्दा पूर्व एक महत्वपूर्ण राजनैतिक कदम सिद्ध हुन सक्छ। यसका साथै यसले भाजपाको चुनावी घोषणा पजारी गर्ने प्रक्रियालाई पनि मार्ग प्रशस्त गर्नेछ। पार्टीका एक वरिष्ठ पद अधिकारीले बताए अनुसार यदि आरोप पत्रले तृणमूल कंग्रेस सरकारको कथित भ्रष्टाचार अनि कुप्रशासनलाई उजागर गरे चुनावी घोषणा पत्र यसको राजनैतिक जवाब हुनेछ। यी दुवै कदमहरूले सत्तारूढ़ सरकार विरूद्ध पार्टीको हमला अझ तीव्र हुने सम्भावना छ। पार्टी सूत्रहरू अनुसार चुनावी घोषणा पत्र केही दिनपछि जारी गरिने सम्भावना छ, तर यसबारे आधिकारिक मिति अहिले घोषित भएको छैन। भाजपाका अनुसार आरोप पत्रमा राजनैतिक हिंसा, भ्रष्टाचार, कानून व्यवस्थाको स्थिति, प्रशासनिक विफलता अनि लोकतान्त्रिक संस्थानहरूमाथि कथित हमला जस्ता मुद्दाहरूलाई प्रमुखताले उठाइनेछ। यसबाहेक महिलाहरूको सुरक्षा, उद्योगहरूको स्थिति, कृषि संकट, स्वास्थ्य सेवाहरूको चुनौती, शिक्षा क्षेत्रको समस्याहरू, चिया कमानका श्रमिकहरूको स्थिति अनि उत्तर बंगालको उपेक्षा जस्ता विषयहरू पनि यसमा सामेल गरिने सम्भावना छ। आज देशभरि नै श्री रामनवमी महोत्सव भक्तिभाव अनि हर्षोल्लासका साथ मनाइन्दैछ। यस अवसरमा श्री रामनवमी महोत्सव समितिको ब्यानरमा आज सिलगढ़ी सहित राज्यका विभिन्न भागहरूमा भव्य शोभायात्रा निकालियो। सिलगढ़ीको मल्लागुड़ी हनुमान मन्दिरबाट निकालिएको मंचको संचालन सुशील रामपुरियाले गर्नुभयो भने दर्शक दीर्घा सांसद राजु विष्ट, विधायक आनन्द बर्मन, शंकर घोष, सिका च्याटर्जी लगायत हजारौंको संख्यामा राम भक्तहरू उपस्थित थिए।
शोभायात्रा जुलुसमा सामेल राम भक्तहरूको जय श्री रामको नाराले पूरा वातावरण मर्यादा पुरूषोत्तम भगवान श्री रामको जयकारले गुञ्जमान भएको थियो। जुलुसमा सामेल झाँकीहरूसितै वानर सेनाको साथमा राम भक्त हनुमानको गदाको साथ नृत्य, जटायुको उडान, राम दरबार, शिवजीको बेग्ला बेग्लै ताण्डवको रूप, अयोध्यामा बनेको राम मन्दिरको स्वरूप, माता कालीको रौद्र रूप, राधा कृष्णको प्रेमलीला प्रदर्शित गर्ने झाँकी, माता पतिको सवारीको साथ ब्रह्मकुमारी राजयोग गीता पाठशाला ओम शान्ति केन्द्रको तर्फबाट भगवान शिव अनि राम दरबारको झाँकीहरू आकर्षणको केन्द्र रह्यो। पर्यावरण बचाउको साथमा आरएसएसको 101 वर्षको झाँकीले मानिसहरूलाई मन्त्र मुग्ध बनाए। शोभायात्राको भव्य स्वागत कही पुष्प वर्षाद्वारा त कही लड्डू वितरण गरेर गरियो। मानिकलामा आकाशवाणी समाचार।
आज दार्जीलिङ नगरपालिकाको तत्वावधानमा रामनवमी शोभायात्रा आयोजन गरियो। शोभायात्रा दार्जीलिङको ठाकुरबाड़ी मन्दिरबाट शुरू भई शहर परिक्रमा गर्दै चौरस्तामा पुगेको थियो। त्यहाँ स्थापित भगवान राम, सीता, लक्ष्मण तथा हनुमानका प्रतिमामा पूजा अर्चना गरिनुका साथै भक्तजनलाई भोग वितरण गरिएको थियो। रामनवमीको शोभायात्रा ठाकुरबाड़ी मन्दिरबाट शुरू भएर चौक बजार आइपुग्दा दार्जीलिङका केही मुस्लिम समुदायका युवाहरूले शोभायात्रामा हिँड्ने राम भक्तहरूलाई माथिबाट फूल छर्केर स्वागत जनाएको दृश्यले दार्जीलिङको भाइचारा प्रेम सद्भावनाको उदाहरण कायम रह्यो। शोभायात्रामा दार्जीलिङ नगरपालिकाका नगर पार्षदहरू, विभिन्न मन्दिरहरूबाट भक्तजन लगायत राम भक्तहरूको धेरै मात्रामा उपस्थिति रहेको थियो। श्री रामनवमी महोत्सव समितिद्वारा रामनवमीको शुभ अवसरमा खरसाङको गिद्धे पहाड़स्थित राम मन्दिरबाट आज बिहान निकालिएको धार्मिक शोभायात्रा अपरान्ह लगभग 4 बजे दार्जीलिङ पुग्यो। यो शोभायात्रा खरसाङ टुङ सुनदह हुँदै दार्जीलिङको रेलवे स्टेशन हुँदै ठूलो ठाकुरबाड़ी मन्दिर भएर महाकाल मन्दिर परिसर पुगेको थियो। आगामी विधानसभा चुनावलाई ध्यानमा राखेर आज जिल्ला प्रशासनको एउटा महत्वपूर्ण बैठक सम्पन्न भएको छ। सभामा चुनाव आयोगद्वारा दिइएको दिशानिर्देशलाई पालन गर्न सम्पूर्ण अधिकारी तथा कर्मचारीहरूलाई जनाइएको दार्जीलिङ जिल्ला अधिकारी हरिशंकर पानीकरले बताउनु भएको छ। चुनावलाई शान्तिपूर्ण, नियमपूर्ण रूपमा सञ्चालन गर्न सबैलाई निर्देश दिइएको उहाँले अझ बताउनु भएको छ। कालेबुङका जिल्ला शासक तथा जिल्ला मुख्य निर्वाचन अधिकारी कुहुक भूषणले आज जिल्लामा चुनाव सम्बन्धित एउटा महत्वपूर्ण बैठक सम्बन्धित अधिकारीहरूलाई लिएर गर्नुभयो, जसमा बिलोहरू पनि सामेल थिए। यस बैठकमा कालेबुङ विधानसभा चुनाव सम्बन्धी अपडेटहरू साझा गरियो। उहाँले चुनाव आयोगको दिशानिर्देशहरूबारे विस्तृत जानकारी गराउनु भएको छ।
It has been clearly emphasized that the elections in West Bengal will be 1. violently, 2. intimidation-free, 3. inducement-free, 4. without thapa or bogus voting, 5. without any booth jamming, 6. without any source jamming, that is any obstruction to movement of voters from their houses or locality. Hamara uddeshya hai ki har elector apna vote bina kisi dar ya kisi bhay ke vote kar paaye.
सरकारले पेट्रोल र डिजलमा उत्पादन शुल्क घटाउँदै डिजल र उड्डयन टर्बाइन इन्धन एटीएफमा निर्यात शुल्क लगाएको छ। यस उपायले पश्चिम एसियामा संकटबाट उत्पन्न हुने विश्वव्यापी तेलको मूल्यमा भएको वृद्धिको प्रभावबाट उपभोक्ताहरूलाई पर्याप्त उपलब्धता सुनिश्चित गर्ने र जोगाउने लक्ष्य राखेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजाता शर्माले भारतमा हाल काँचो तेलको पर्याप्त भण्डार रहेको बताउनुभयो। यी भण्डारहरूले आगामी 2 महिनासम्म आपूर्ति सुनिश्चित गर्नेछन् अनि एलपीजी र पीएनजीको उपलब्धता सन्तोषजनक रहनेछ। उहाँले उल्लेख गर्नुभयो, रिफाइनरीहरू पूर्ण क्षमतामा वा त्योभन्दा बाहिर पनि सञ्चालनमा छन्, जबकि घरेलु एलपीजी उत्पादनमा लगभग 40% वृद्धि भएको छ। आयातमा निर्भरतालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, पहिले लगभग 90% एलपीजी आपूर्तिहरू हर्मुजको जलडमरूबाट हुने गर्दथ्यो। फलस्वरूप सरकारले घरेलु उपभोक्ताहरूलाई प्राथमिकता दिने निर्णय गर्यो। सहसचिवले व्यावसायिक एलपीजीको आपूर्ति शुरूमा घटाइएको र पछि चरणबद्ध रूपमा पुनर्स्थापित गरिएको जानकारी दिनुभयो। उहाँले अझ भन्नुभयो, मार्च 14 तारीखदेखि व्यावसायिक उपभोक्ताहरूलाई लगभग 30 लाख टन एलपीजी आपूर्ति गरिएको छ। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मीडिया ह्याण्डल एक्समा @AIR News अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
वाह विक्रम, ये ठाट बाट बोर्ड मीटिंग्स के चर्चे कोई लॉटरी लगी है क्या?
अरे लॉटरी नहीं राज, कंपनी सेक्रेटरी की डिग्री है। कंपनी में की मैनेजरियल पर्सन हूँ।
सुना है बहुत पावरफुल पोस्ट होती है।
पावर भी, प्रतिष्ठा भी और शानदार पैकेज भी।
विस्तृत जानकारी के लिए लॉगिन करें www.icsi.edu पर। कॉर्पोरेट सेक्टर की भरे उड़ान, पाए रुतबा और नई पहचान।
यो आकाशवाणी खरसाङ हो, अब रहल समाचार। नेपालमा बालेन्द्र शाहले आज नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको सी निवासमा उहाँलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। उहाँसँगै मन्त्री परिषदका नयाँ सदस्यहरूले पनि शपथ लिए। मन्त्री परिषदका सदस्यहरूलाई पनि आफ्नो कार्यभार तोकिएको छ। गृह मन्त्रालय सुदन गुरूङलाई सुम्पिएको छ। स्वर्णिम वाग्लेलाई वित्त मन्त्री नियुक्त गरिएको छ। विक्रम तिमसिनालाई संचार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरिएको छ भने श्री शिशिर खनाललाई विदेश मन्त्री बनाइएको छ। खड्गराज पौडेललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरिएको छ। श्रम तथा रोजगार मन्त्रालय दीपक शाहलाई दिइएको छ। विराज भक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। गीता चौधरीलाई कृषि तथा पशु धन विकास साथै वन तथा पर्यावरण मन्त्री नियुक्त गरिएको छ। सस्मित पोखरेललाई शिक्षा विज्ञान तथा प्रौद्योगिकी तथा खेल मन्त्री नियुक्त गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपालको प्रधानमन्त्रीको रूपमा शपथ लिएकोमा बालेन्द्र शाह बधाई दिनुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो सन्देशमा श्री मोदीले भन्नुभयो, बालेन्द्र शाहको नीतिले नेपालका जनताले उहाँको नेतृत्वमा देखाएको विश्वासलाई प्रतिविम्बित गर्दछ। उहाँले भन्नुभयो, उनी भारत र नेपाल बीचको मित्रता र सहयोगलाई नयाँ उचाइमा पुर्याउन शाहसँग नजिकबाट काम गर्न उत्सुक हुनुहुन्छ। मोदीले दुई देश बीचको सम्बन्धलाई सुदृढ पार्नु दुवै देशका जनताको पारस्परिक हितमा रहेको कुरामा पनि जोड़ दिनुभयो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ विधानसभा क्षेत्रका प्रार्थी अमर लामाले यसपालिको विधानसभा चुनावमा आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन्। उनले आज मिरिकमा पार्टीको चुनावी कार्यालय उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा आफूले हाल मिरिक महकुमा क्षेत्रको विभिन्न ठाउँहरूको भ्रमण गर्दै आइरहेको जहाँ आफ्नो पक्षमा जनसाधारण सकारात्मक रहेको बताएका छन्।
लोकतान्त्रिक देशमा चुनाव भनेको एउटा हामीले अहिले पहाडमा हामी सबैभन्दा अगाडि छौँ चुनाव प्रचार प्रसारमा, रमाइलो भइराखेको छ। त्यसैले अब चुनाव विषय लिएर विचार विमर्श गरिराखेको छ। म मिरिक मात्र होइन खरसाङ भित्र पर्ने त्यो खरसाङ चाहिँ कालिम्पोङ दार्जिलिङ भन्दा पनि ठुलो एकदम वाइड स्प्रेड ठुलो खिचेको एउटा भौगोलिक रूपले समष्टि भएकोले गर्दाखेरि निकै टाढो टाढो जानुपर्छ गाडीमा, अनि जहाँ पनि गए एउटा उत्सुकता देखाइराखेको छ योपालि है। र चारैतिर मेरो प्रचार प्रसार भइराखेको छ। अनि मैले अहिलेसम्ममा राम्रै एउटा
भारतीय जनता पार्टी आईटी सेल प्रमुख अमित मालवीयले आज पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीलाई निरन्तर उत्तेजना मार्फत हिंसा भड़काएको आरोप लगाउनु भएको छ अनि निर्वाचन आयोगको हस्तक्षेपको माग गर्नुभएको छ। पाण्डवेश्वरमा एक र्यालीको क्रममा मुख्यमन्त्रीले आफ्ना कार्यकर्ताहरूलाई घरमा भएका सबै चीजहरूलाई हतियारको रूपमा प्रयोग गरेर विपक्षीहरूलाई कुल्चन आह्वान गरेको मालवीयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा दावी गर्नुभएको छ। उत्तर बंगालमा पहिला पनि यस्तै सन्देश दिएको थियो भने उहाँले अझ आउनुभयो। भाजपा नेताले आरोप लगाउनुभयो कि बासन्तीमा हिंसा त्यही कथित उत्तेजनापछि भएको थियो जहाँ तृणमूलसँग सम्बन्ध आक्रमणकारीहरूले चुनाव प्रचार गरिरहेको भाजपा कार्यकर्ताहरूमाथि आक्रमण गरेका थिए। पश्चिम बंगाल विधानसभा चुनाव 2026 पूर्व चुनाव आयोगले केन्द्रीय बलको सम्बन्धमा कड़ा पाइला चालेको छ। चुनाव आयोगले पश्चिम बंगालमा चुनाव ड्यूटीबाट 7 केन्द्रीय सशस्त्र पुलिस बलका जवानहरूलाई हटाएको छ। चुनाव आयोग अनि राज्य चुनाव आयोगका अधिकारीहरूले बताए अनुसार यी जवानहरूमाथि मुर्शिदाबाद जिल्लामा चुनाव ड्यूटीको अवधि तय गरिएको दिशानिर्देशको उल्लंघन गर्दै एउटा इफ्तार पार्टीमा सामेल भएको आरोप छ। सरकारले सामाजिक सञ्जालमा प्रसारित एउटा भिडियोको खण्डन गरेको छ जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको दावी गरिएको छ। भिडियोमा देशले सामना गरिरहेको ठूलो संकटका कारण मानिसहरू घरभित्रै बस्न बाध्य भएको दावी गरिएको छ। पत्र सूचना कार्यालय पीआईबीको तथ्य इकाईले यो दावीलाई झुटो भनेको छ। प्रधानमन्त्री वा केन्द्र सरकारले त्यस्तो कुनै घोषणा गरेको बताइएको छ। मौसम विभागले पश्चिम बंगालका धेरै जिल्लाहरूमा आँधीबेरी र वर्षाको बारेमा चेतावनी जारी गरेको छ। पूर्व अनुमान अनुसार शुक्रबारदेखि दक्षिण र उत्तर बंगालका विभिन्न भागहरूमा तीव्र हावा मेघ गर्जन र असिना पर्ने सम्भावना रहेको छ जसलाई स्थानीय रूपमा काल वैशाखी भनिन्छ। मौसम विभागका अनुसार दक्षिण बंगालका 5 जिल्लाहरूमा शुक्रबार आँधीबेरी र वर्षा हुन सक्नेछ जसको साथमा 50-60 किलोमिटर प्रति घण्टाको गतिमा तीव्र हावा चल्छ। उत्तर बंगालमा पनि मौसम बिग्रने अनुमान गरिएको छ। दार्जीलिङ अनि कालेबुङमा असिना पर्ने चेतावनी पनि जारी गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। विधानसभा चुनाव पूर्व निर्वाचन आयोगले पश्चिम बंगालमा व्यापक प्रशासनिक फेरबदल गर्दै 14 विधानसभा सीटका रिटर्निङ अफिसरहरूलाई स्थानान्तरण गरिदिएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह आज राति कोलकाता आइपुग्नुहुनेछ। आज देशभरि नै श्री रामनवमी महोत्सव भक्तिभाव अनि हर्षोल्लासका साथ मनाइन्दैछ। सरकारले पेट्रोल अनि डिजलमा उत्पादन शुल्क घटाउँदै डिजल र उड्डयन टर्बाइन इन्धनमा निर्यात शुल्क लगाएको छ। नेपालमा बालेन्द्र शाहले आज नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो अनि मौसम विभागले पश्चिम बंगालका धेरै जिल्लाहरूमा आँधीबेहरीसितै वर्षाको चेतावनी जारी गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।